الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ صلاة والسلام علیک یا نبی اللہ وعلى آلك وصحابك يا نور الله. رسالہ زیاد درود و سلام پیج نمبر 2 فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر بھی 2 بروز قیامت لوگوں میں سے میرے قریب تر وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑھے ہوں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. الجامعۃ الاسلامیہ مدینۃ العلوم 9 اساتذہ 78 طلبہ کرام. یہ 9 انہی میں ہوں گے؟ کچھ زمزم نگر والے بھی تشریف لے آئے. الحمدللہ ماشاءاللہ.
باپا ایک عرض کروں؟
حکم.
آپ کو اتنے مسائل حفظ کیسے ہو جاتے ہیں؟ اور حفظ ہو بھی جاتے ہیں حفظ رہتے بھی ہیں، ہمیں اتنے یاد رہتے بھول جاتے ہیں. کئی باتیں کتنی بار پڑھی ہیں سنی ہیں پھر بھول جاتے ہیں.
بار بار سنتے رہیں گے اور پڑھتے رہیں گے تو یاد بھی ہو جائیں گے. پھر وہ جذبہ بھی ہونا چاہیے، مسائل سے دلچسپی ہوگی تو یاد بھی رہیں گے. لیکن خیر میرا حافظہ تو بھلے آپ بولیں گے انکساری کرتا، لیکن اب بہت کمزور ہو گیا. اب 65-66 سال عمر ہو گئی تو بڑھاپے میں حافظہ کمزور ہوتا ہے. اب یادداشت رخصت ہو رہی ہے کچھ ہر عضو جو ہے وہ ایکسپائر ڈیٹ اس کی قریب آ رہی ہے. اللہ تعالی ایمان سلامت رکھے اور عقل بھی سلامت رکھے. علماء کی صحبت الحمدللہ میں نے اٹھائی ہے، اور بہار شریعت، فتح رضویہ اور دیگر مسائل کی جو کتب ہوتی ہیں ان کے کئی مسائل بار 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 پڑھنے سننے کا موقع ملا ہے. پوچھنے کی عادت ہے، اب بھی میں پوچھتا رہتا ہوں علماء سے الحمدللہ.
میں اور رکنیشور آپ کے شاہد مدنی آپ کے حکم پر جامعہ اسلامیہ مدینہ العلوم جو ہے وہ حاضر ہوئے تھے. مفتی رفیق الحسنی صاحب دامت قاسم القدسیہ سے ملاقات بھی رہی اور بڑی اچھی ملاقات رہی، اور مفتی صاحب نے ہمیں کہا کہ چونکہ میری طبیعت ناساز رہتی ہے، بلڈ پریشر کی پرابلم ہے، تو کسی وقت بھی یہ بوسٹ کر جاتا ہے تو میں تو نہیں آ سکوں گا، لیکن انہوں نے ایک پیغام ہمیں آپ کی بارگاہ تک جو ہے وہ پہنچانے کا کہا تھا. آپ کی بڑی تعریف و توصیف بھی بیان فرمائی، اور مفتی صاحب نے کہا کہ میری یہ تمنا ہے کہ میں جب مر جاؤں تو میرا جنازہ جو ہے وہ آپ پڑھائیں، اور اگر آپ جو ہے وہ تشریف نہ لا سکیں تو اسلامی بھائیوں کی جو ہے وہ ایک تعداد جو ہے وہ میرے جنازے میں شرکت کرے، تو اللہ کی رحمت سے امید ہے کہ میری مغفرت کا جو ہے وہ سامان ہو جائے گا. یہ اس طرح کے جذبات ہیں ان کے.
اللہ تعالیٰ درازی عمر بالخیر عطا فرمائے. مفتی صاحب سے عمر میں 1 سال بڑا ہوں اور علم میں کچھ شمار بھی بالکل ہی پیچھے ہوں، آخر ہوں، تو ان کو اللہ تعالیٰ صحت دے. ابھی تو اتنی میری عمر آپ کے سامنے بیٹھا ہوں تو 1 سال چھوٹے ہیں نا مجھ سے. بہرحال یہ کہ ان کی محبت ہے، اللہ تعالیٰ ان کو طویل عمر عطا فرمائے، بعافیت عطا فرمائے، سلامتی کے ساتھ.
ایک اور بھی انہوں نے جو ہے وہ اپنے تاثرات بیان کیے، اس میں ایک اور بات بھی تھی. انہوں نے کہا کہ میں اپنے مدرسے کے طلبا سے یہ کہتا ہوں کہ نماز جو ہے وہ درست طریقے سے ادا کریں اور اپنی نماز کو جو ہے وہ صحیح کریں، اور اس میں جو ہے وہ آپ کی مثال فرما رہے تھے میں دیتا ہوں. وہ کہتے ہیں میں اپنے طلبا کو بتاتا ہوں، دیکھو ख्वाजा गरीब नवाज अली रहमा ने कितने चिल्ले किए, हजूर दाता अली हजवेरी रहमतुल्लाह ताला अलैह ने पहाड़ों पर इबादतें की, और हम जो है वो हजरत इलियास कादरी साहब को देखते हैं कि बज़ाहिर जो है वो ऐसे पहाड़ों में मुजाहिदात का सिलसिला भी नहीं है, सिर्फ उन्होंने लोगों की नमाज सही की है और अल्लाह तबारक व ताला ने लाखों को इनके फैजान से फैजियाब फरमाया है। तो ये जो है फरमाते हैं कि मैं जब भी नमाज की जो है तरगीब दिलाता हूँ तो इस तरह की बातें अपने दर्स में जो
है बात करें सबको सीखने को मिले।
अमीर अहले सुन्नत ने जो नमाज का अमली तरीका सिखाया है, रिकॉर्ड हुआ है, वो आप www.ilyaskadri.com के जरिए डाउनलोड कर सकते हैं। इसकी DVD भी मकतबतुल मदीना से आप तलब कर सकते हैं, और तमाम आशिकान रसूल को ये तलब करने की कोशिश भी करनी चाहिए। इंशाअल्लाहुल अजीज बहुत से मदनी फूल आपके तवज्जो में आएंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। मेरा नाम मोहम्मद जुल्फकार अली हसनी है। हम आपका तहदिल से शुक्रिया अदा करते हैं कि क़िबला मुफ्ती साहब की वसादत से आपने हमें मुलाकात का शर्फ बख्शा। मेरी आपसे ये इल्तिजा है, चूंकि हमारा ताल्लुक तदरीस से है, आप हमें कोई नसीहत फरमाएं।
मैं और नसीहत, हर अमल की कबूलियत का मदार इखलास पर है, और तदरीस में अपना तवाजुन कायम रखना ये है एक अमरे दुश्वार। वैसे वो इजारा कर लेना कि मैं पढ़ाऊंगा और पढ़ा भी रहे, कोई पूछ भी नहीं रहा, लेकिन इसमें तवाजुन बरकरार रखना होगा। मसलन एक तो ये कि जो पढ़ाने की जिम्मेदारी सौंपी गई वो कमा हक को पढ़ाने की सलाहियत है या नहीं है। शुरुआत में तो इसकी तैयारियां करनी होती हैं, तैयारी करने में तो कोताहियां नहीं है। तो अगर आपने जो आपको पढ़ाने का काम सौंपा गया, भले कोई देख नहीं रहा कि आप क्या पढ़ा रहे हैं, किस तरह का पढ़ा रहे हैं, अल्लाह देख रहा है। तो जिस तरह का आपका इशारा है इसके मुताबिक आप नहीं पढ़ा रहे, तो अब वो इजारा आपका और वो उजरत क्या हुई, इस पर खुद हुक्म लगाएं। तो ये मतलब दियानत के साथ पूरा पूरा पढ़ाए, और इसमें खलते मबहस भी ना हो बीच के, ऐसे काम ना आए जो आपकी तदरीस के मुनाफी हों, वरना फिर वो उतने काम का जो है ना वो उजरत कटवानी होगी, क्योंकि वो इजारे से हटकर आपने काम किया। जैसे कि मुलाजमत में के उसको दरमियाना काम करना होगा, भले पूरा फास्ट ना सही लेकिन इतना कमजोर भी काम ना हो वो दरमियाना हो, अगर दरमियाना काम भी वो नहीं करता तो उसकी तनख्वाह जो है वो नाजायज होगी। तो ये भी एक तरह की अब मुलाजमत ही, अगरचे मजहब सही पर तो उसकी उजरत हराम ही है, लेकिन अब चूंकि मुतअख्खिरीन ने इसकी इजाजत दी है, वरना तो मदारिस कौन बनाएगा कौन चलाएगा, इसी तरह इमामत। तो अब इस पर उजरत जो मिले उसका सवाब तो मिलेगा नहीं, इसके सवाब पाने का भी एक तरीका है इसमें, वो ये है कि जैसे हमारे यहाँ वक्त की उजरत, अगर आपके यहाँ ये निजाम है तो मदीना मदीना, नहीं है तो इस पर गौर फरमाने, आप इतनी मेहनत करते हैं, उलमा तैयार करते हैं, सवाब नहीं मिल रहा, सिर्फ पैसे मिल रहे हैं, तो पैसे भी मिले और सवाब भी मिले। इसका आसान तरीका ये है कि इसको तदरीस पर ना रखा जाए बल्कि इसका वक्त उजरत पर ले लिया जाए। जैसे कि जेद है, उसको पढ़ हमने तदरीस पर रखना है, तो उससे कह दिया जाए कि रोजाना सुबह 8 से लेकर 12 बजे तक आपके 4 घंटे हमको चाहिए और हम आपको 25,000 रुपए तनख्वाह देंगे। अब उसने दोनों तरफ से वो ये के तरकीब बन गई, अब उससे कह दिया जाए कि आप इन 4 घंटों में फुला फुला किताब पढ़ा दिया करें, आपकी तनख्वाह तो मिली ही मिली, सवाब भी मिलेगा पढ़ाने का। जैसे फतावा रजविया शरीफ वगैरह में आप हजरात की मालूमात में तो होगा कि उजरत पर कुरान करीम पढ़ना और पढ़ाना, जो खत्मों में पढ़ते हैं, तो ये हराम है, تو اب اس کا ہیلا اعلی حضرت نے یہی بیان فرمایا کہ حافظ صاحب کو قبر پر بٹھانا ہے. اب قرآن پڑھنے کے لیے بٹھانے کا طے ہوا تب تو وہ اجرت حرام اور ثواب ملے گا نہیں، تو اس سال ثواب کرو گے کیا؟ تو اس کا طریقہ یہی اعلی حضرت نے فرمایا کہ اس حافظ صاحب سے وقت کی اجرت طے کر لی جائے کہ روزانہ ایک گھنٹہ آپ نے دینا ہے مثلا، اور اس کی ہم یہ آپ کو اجرت دیں گے. اب وہ ایک گھنٹہ وہ حافظ صاحب نے دے دیا، اب ایک گھنٹے کے دوران آپ نے ہمارے فلاں عزیز کی قبر پر بیٹھ کر قرآن کریم کی تلاوت کرنی ہے، صحیح ہے، اس کو کام سونپ دیا جائے. تو اب وہ جو پڑھیں گے اس کا ثواب ملے گا اور حصال ثواب بھی ہوگا اور وہ لین دین بھی جائز ہو جائے گا. یہ ترکیب ہے. تو یہ اگر آپ کے یہاں نہیں ہے تو ہو سکتا ہے بڑوں کی توجہ نہ ہوگی، تو ان سے بات کر لی جائے تو اللہ کرے گا تو اس میں بہتری ہی آئے گی. اور بھی دیگر معاملات میں ہمارے یہاں وقت کی ہم لوگ یہ ترکیب کرتے ہیں اجرت کی، تاکہ ثواب بھی ملے اور کام بھی چلتا رہے. فرق تو پڑے گا نہیں، اس میں کام تو وہی ہوگا انشاءاللہ. اچھا، دوسرا یہ کہ طلبہ کے ساتھ انصاف کرنا، یہ بھی ہے تھوڑا مشکل کام. اب کوئی طالب علم ہوگا کہ وہ اس کے والد صاحب ہوں گے، کوئی سورس فل ہوں گے یا مالدار ہوں گے، تو اس کا بچہ بھی پڑھتا ہے تو اس کی طرف استاد کی توجہ زیادہ رہے گی، شفقت زیادہ ملے گی، اس پر دھیان زیادہ دیا جائے گا. اور اگر کوئی غریب ہے مسکین ہے اس پر توجہ کم رہے گی، اس کو ڈانٹ پڑتی رہے گی، تو یہ ہے انصاف کا خون. اس میں بھی ظاہر ہے کہ اگر ظلم کی حد میں داخل ہو گیا تو گناہگار ہوگا. تو اس لیے تمام طلبا کو وہ یکساں اس کے ساتھ سلوک ہونا چاہیے، چاہے وہ کتنا ہی اکھڑ ہو، طالب علم پڑھنے میں کمزور ہو، اس کی تذلیل سے بچنا ہوگا. ایک دیکھ سب کے سامنے اس کو ٹھیک ہے سرزنش کی، لیکن اس کا بھی کوئی دائرہ ہونا چاہیے. تو نہیں سمجھے گا چل بیٹھ جا، تو نہیں سمجھ سکتا، اب وہ نہیں سمجھے گا. استاد صاحب نے بولا تو نہیں سمجھے گا، تو نہیں سمجھے گا. تو اس لیے ایسوں کی چاہے کتنا ہی کمزور ہو حوصلہ افزائی ہوتی رہے. اور میں تو صحیح بات ہے کہ وہ اپنے طور پر بتاتا ہوں کہ جامعہ جو بھی جامعہ ہو، ہمارے جامعہ المدینہ میں تو خاص کر میں نے یہ عرض کیا ہوا ہے، دینی مدرسہ ہو اس میں سے طالب علم کو خارج نہ کیا جائے. ہاں کینسر کا مرض ہوتا ہے عضو کاٹنا پڑتا ہے، مگر وہ ضرورت بہت بعد میں آتی ہے، تو اس کو خارج نہ کیا جائے. اس لیے کہ اول تو علم دین کی طرف آتا کون ہے، اس کی پذیرائی کتنی ہے. اب یہ بچ بچا کے ہمارے پاس آ گیا ہے تو کچھ تو دین کی محبت تھی اس کو یا ان کے والد ان کو جب یہ آیا ہے، تو اب بس وہ اس پر پوری محنت کرنی ہے کہ یہ نکل کر نہ جائے، کیونکہ اولا میں تو بھیڑ ہو جاتی ہے اور دور حدیث شریف تک تو کوئی کوئی پہنچتا ہے، باقی تقریباً کوئی کسی کو غربت لے جاتی ہے، کسی کو گھریلو پریشانیاں لے جاتی ہیں، کسی کو گھر والوں کا عدم تعاون لے جاتا ہے، کسی کو استاد کی بیجا سختی لے جاتی ہے، سب مکس ہوتا ہے معاملہ. تو یہ سب دیکھنا ہے کہ خوف خدا دل میں رکھ کر اور انصاف کے ساتھ سب کے ساتھ یکساں سلوک کرتے ہوئے اعلاء کلمۃ الحق کی نیت کے ساتھ اس کو پڑھایا جائے. اگر آپ اکھڑ پر زیادہ محنت کریں گے جو نہیں پڑھ پاتا، ثواب تو ملے گا. ذہن طالب علم ٹھیک ہے اچھا لگتا ہے اپنی جگہ پر، لیکن یہ بھی تو پھینکنے کا نہیں ہے نا. یہ بیچارہ اب اللہ کی بارگاہ میں کون مقبول ہے کیسے پتا چلے گا؟ وہ ذہن کے لیے تو تکبر کا چانس زیادہ ہے، حب جا کا ابتلا اس میں زیادہ ہو سکتا ہے. اس غریب میں کہاں سے تکبر آئے گا؟ یہ اس کو کیا حب جا، اس کو تو احساس محرومی کا سلسلہ رہے گا، اس کو شفقت کی زیادہ ضرورت ہے. یہ پڑھ جائے اللہ کا نام یہ بھی لیتا رہے، ہم نکال لیں گے تو یہ ماڈرن ہو جائے گا، ادھر ادھر کالج میں چلا جائے گا یا ادھر ادھر مطلب آوارہ گردی کرے گا. تو اپنے پاس ہے تو کچھ تو اللہ رسول کا ذکر کرے گا اور دین سیکھے گا. تو اس لیے وہ پیار نرمی، کبھی سختی، کبھی آنکھ بھی دکھانی پڑتی ہے، ڈانٹنا بھی پڑتا ہے، تو یہ موقع کی مناسبت ہے. اسی طرح اگر اپنا بیٹا ہے وہ پڑھ رہا ہے تو اس کے ساتھ بھی وہ انصاف ہو. کسی کو اگر ڈانٹ رہے ہیں، سب کے سامنے تذلیل کر رہے ہیں، تو اگر اپنا بیٹا یاد آ جائے کہ میرا بیٹا ہوتا تو کیا میں ये करता तो फिर शायद हो सकता है कि आपको कुछ ब्रेक लगे कि नहीं यार ये भी आखिर किसी का तो बेटा है जो इस वक्त मेरे पल्ले में बंधा है। तो इंशाल्लाह इस तरह हिकमत अमली से पढ़ाया जाएगा तो इसके फवाइद ज्यादा होंगे इंशाल्लाह, क्योंकि उलमा की सख्त जरूरत है उम्मत को। अब तो प्रॉब्लम एक ये हो गया कि अब आइंदा तो मेरे ख्याल में अब उलमा अच्छे उलमा नहीं मिलेंगे उम्मत को शायद, इसकी वजह सोशल मीडिया, मेरे एक कयास है हर एक के हाथ में मोबाइल फोन लगा हुआ है और सोशल मीडिया शायद आप अगर समझते होंगे तो इसमें ये मगन होते हैं हमारे तलबा। क्या आपके तलबा होंगे और क्या जामियतुल मदीना के होंगे, तकरीबन अब इसमें ख्वार हो गए तो इसलिए वो सबक की तरफ तवज्जो कम और इनकी तरफ तवज्जो ज्यादा होती है, बेचारे इन चक्करों में पड़े होते। तो क्या ये दीनी तबका, क्या दुनियावी तबका, अब दुनियावी तौर पर भी अच्छे जहन के लोग शायद कम मिलेंगे, ये भी इसी में ख्वार है। तो अब आपका काम इसमें और बढ़ गया कि आप इसलिए नहीं कि मुझे तनख्वाह मिलती है इसलिए काम नहीं करना, इसलिए कि ये मेरा दीन है, मेरा इस्लाम है, अब मेरे रब को राजी करने वाला काम है इसलिए करना है। आप जैसे कि भाई मेरा वक्त पूरा हो गया मैं चला, ठीक है आपको कोई नहीं रोकता, तो यार कुछ काम अल्लाह के लिए भी तो कर लो, दो चार मिनट अल्लाह के लिए दे दो इजाफी, और उसमें कोई कभी नमाज की तलकीन कर दी, कभी उसने अखलाक की बात कर ली, कभी कुछ ऐसे सुन्नतों के ताल्लुक से उनको नसीहत करते रहे और मदनी फूल इनको देते रहे तो इनके किरदार की इसलाह होगी। वरना आप टाइम टू टाइम सिलेबस अपना जो निसाब है वो पढ़ाते रहेंगे तो अखलाकियात का तजर्बा आपको बहुत होगा तलबा किराम का, कि आप बोलेंगे अरे किराम इनसे माइनस कर दो यार, किराम वाले नहीं है ये, वो सताते हैं, तो इनको सताना भी आपने बुलाना होगा।
अल्हम्दुलिल्लाह आपने असातिज़ा के हवाले से जो बातें बताई तो बहुत अच्छी लगी, अल्लाह ताला हमें इस पर अमल की तौफीक अता फरमाए। तो मैं ये चाहूंगा कि यहाँ ज्यादातर तलबा मौजूद हैं तो तलबा को भी कुछ नसीहत करें कि उनके लिए क्या चीजें जरूरी होती हैं इल्म हासिल करने के लिए, किन चीजों पर उनको अमल करना चाहिए और असातिज़ा के साथ उनकी मोहब्बत क्या होनी चाहिए, इदारे वालों के साथ मोहब्बत क्या होनी चाहिए, असातिज़ा और इदारे के साथ क्या इखलास होना चाहिए, ये थोड़ा सा इरशाद फरमाए और इनके हक में जो है खसूसी दुआ भी फरमाए कि जितने भी आज आए हैं तो वो सारे जो है आलिम बने और दीन का काम करें, अल्लाह ताला इन सबको जो है इखलास अता फरमाए।
पहला तो मशवरा मैं ये दे दूं भूल ना जाऊं, इहयाउल उलूम जिल्द अव्वल आप अपने तलबा पर अगर ये लागू कर देना इसका मुताला कर लीजिए, आप हजरात ने भी अगर तवज्जो नहीं फरमाई तो इसके बाद अबवाब तो पढ़ी ले या बिलिस्ती आप पढ़ ले, यह है आपके सवाल के मुताबिक। और जो मैंने अर्ज किया तो ये सब इन आदाब पर मुश्तमिल है, ये पहली जिल्द इल्मे दीन के हवाले से बहुत मुफीद है, हमने भी अपने तलबा से अर्ज किया हुआ है और पढ़ने की तरकीबें भी है कि इससे जो इमाम गजाली समझाएंगे ना वो मैं आप नहीं समझा सकते, अंडरस्टूड है वो, पांचवी सदी के मुजद्दिद थे, वली कामिल थे, अल्लाह के नेक बंदे थे, बाअमल बुजुर्ग थे रहमतुल्लाह ताला अलैह। तो इसमें कि तलबा किराम को पहले तो नियत करनी है कि हम मतलब ये इल्म क्यों हासिल कर रहे हैं, तो जब तक नियत अच्छी नहीं होगी सवाब नहीं मिलेगा, तो नियत ये करें कि मैं अपने से जहालत दूर करके इल्म दीन के जरिए इबादत को अपनी दुरुस्त करूंगा, फर्ज उलूम हासिल करूंगा, एला कलमतुल हक यानी अल्लाह ताला का कलेमा बुलंद करूंगा और इसके जरिए मैं इस्लाम की खिदमत करूंगा, अल्लाह ने तौफीक दी तो उम्मत की रहनुमाई करूंगा, मस्जिद में रहकर दीन की खिदमत करूंगा, मदरसे में रहकर मजीद इल्मे दीन फैलाने का जरिया बनूंगा वगैरह वगैरह। अच्छी अच्छी नियतें कीजिए और जो इल्मे दीन पढ़ा रहा है यह है आपका उस्ताद, और आपको यह मानना पड़ेगा कि उस्ताद जो दीनी उस्ताद है ये माँ बाप से भी इसका दर्जा बुलंद है, ये जहन में आपके बैठना जरूरी है तभी आप इनका एहतराम बजा लेंगे। तो अपने उस्ताद का एहतराम करना है, इनके सामने पस्त आवाज रखनी है, نگاہیں نیچی رکھنی ہے، آنکھیں ملا کر اور تڑاک پڑاک جوابات نہیں دینے، اور نعوذ باللہ یہ بدگمانی کبھی بھی نہیں کرنی. اس طرح کی بدگمانیاں ہوتی ہیں کہ کبھی استاد سوال کرے گا نا تو یہ آپس میں جو من چلے ہوتے نا، استاد صاحب کو جواب خود نہیں پتا، ہمیں وہ ترکیب سے پوچھ رہے تاکہ ان کی معلومات ہو جائے. تو یہ بدگمانی، غیبت، تہمت، پتہ نہیں کن کن گناہوں میں آپ جا پڑیں گے. تو یہ سوچنا بھی نہیں ہے کہ میرے استاد کو معلوم نہیں ہے. بالفرض محال معلوم نہ بھی ہو تو آپ کو کون سا معلوم ہے؟ تو استاد کو کیا ہر وقت ہر بات مستحضر رہے گی؟ اگر کوئی حافظ کچھ دو چار آیتیں بھول جاتا ہوگی یا اس کو یہ کہیں گے کہ حافظ نہیں رہا، توجہ نہیں رہتی، یادداشت سے نکل جاتی کوئی بات. تو بہرحال یہ کہ بدگمانی نہیں کرنی. استاد اگرچہ سختی کر بھی لے، کبھی غیبت کا دروازہ نہیں کھلنے دینا. اور یہ بھی نہیں کہنا کہ اس کو توجہ زیادہ دیتے ہیں، اس کو کم دیتے ہیں، وہ ان کو مطلب تحفہ لا کر دیتا ہے تو یہ اس پر بہت خوش ہیں. اور ہاں، یہ اساتذہ کو ان کے تحفے نہیں لینے، ہاں شاگردوں کے. یہ بعض صورتوں میں رشوت ہوتے ہیں، کیونکہ وہ خائی نہ خائی نرمی آ جائے گی، تحفہ حکیم کی آنکھ اندھی کر دیتا ہے، یہ حدیث شریف ہے. تو اس لیے وہ حکیم مانے وہ ڈاکٹر حکیم والا حکیم نہیں، وہ دانا عقل مند اس کی بھی آنکھ اندھی کر دیتا ہے، وہ نرمی آ جاتی ہے. تو وہ خاص کر امتحان کے دنوں میں اس کا خطرہ زیادہ ہے کہ وہ دیتا رہے کہ میرے استاد میرے ممتحن بھی ہیں، پرچے بھی چیک کریں گے تو تھوڑا خیال رکھیں گے. تو یہ حرام اور جہنم میرے یہاں والا کام ہے. ورنہ یہ استاد کا اس طرح کے تحفے لینا مزین ہے، تہمت تو پھر بھی ہے. اگر اس نے رشوت کی نیت سے دیا ہے تب تو وہ گناہ ہے، ورنہ پھر مزین تہمت، اور مزین تہمت سے بچنا بھی واجب ہے. خیر، تو ان طلباء کرام کو چاہیے کہ اپنے استادوں کا بہرحال احترام کریں، ان کو معظم جانے، اور ان کی مطلب پیچھے سے بھی ویسی ہی تعظیم کرے جیسی سامنے تعظیم کرتا ہے، منافقت نہ کرے. تو اس کا مطلب یہ نہیں کہ سامنے سے اگر پیچھے سے توہین کرتا سامنے سے توہین کرنا شروع کر دے. تو اپنا ذہن بنائے کہ یہ مجھے دین سکھاتا ہے، مجھے اللہ کا نام لینا سکھاتا ہے، تو اس لیے ان کا احترام کریں گے. اس میں یہی ہے کہ با ادب با نصیب، بے ادب بے نصیب. جتنا احترام کریں گے اتنا انشاءاللہ آپ کو اس کا فیضان ہوگا اور برکتیں ملیں گی. استاد کی جگہ پر کبھی نہ بیٹھیں، ان کی نشست پر بیٹھنا یہ بھی بے ادبی ہے. کچھ اگر کوئی بات سمجھ میں نہیں آتی تو بغیر جھجک پوچھ لیا کریں، چاہے استاد ڈانٹ دے کوئی بات نہیں، ابھی ڈانٹ دیا کل پوچھ لینا، پوچھے ضرور. کہ وہ مجھے ایک اپنا واقعہ یاد آیا کہ میں ایک مفتی صاحب کے پاس حاضر ہوا تھا، وہ پتہ نہیں وہ تب کیا وہ جلال میں آ گئے. میں نے سوال کیا تو میں نے وہ مسکرا کر کہا کہ حضرت آپ حضرات سے ہم نے سیکھا ہے فاسألوا اہل الذکر ان کنتم لا تعلمون. وہ مفتی تھے نا، عالم تھے، فوراً سمجھ ٹھنڈے ہوئے، برف کی طرح ٹھنڈے ہوئے. بولا اچھا پوچھو کیا پوچھتے ہو. تو خیر اب یہ سارا تو سب نہیں کر سکتے، میں یہ دعوت اسلامی کے پہلے کی بات بتا رہا ہوں کہ میں تھا پیاسا، اصل مجھے بہت مسئلے سیکھنے کا شوق بہت تھا، تو علماء کو تنگ کرتا رہتا تھا. تو اسی طرح علم حاصل ہوتا ہے، خالی کتابیں پڑھنے سے ضروری نہیں ہے کہ علم حاصل ہو جائے. خیر میں نے وہ درس نظامی بغیر تو کیا ہی نہیں ہے، میرا علم یہی افواہ رجال اور کتب بینی والا ہے الحمدللہ، اور صحبت تو مؤثر ہوتی ہے، اللہ کی رحمت ہے، فیضان رضا ہے، سرکار اعلی حضرت کا فیض ہے اللہ کی رحمت سے. تو اس طرح بہرحال یہ کہ پوچھ کر شرمائے نہیں، پوچھتے رہیں تو انشاءاللہ سب مدینہ ہو جائے گا. اور آپس میں بھی علم کی تکرار کریں، سیاسی بحثیں نہ کریں، دہشت گردیوں کے تذکرے نہ کریں، ادھر ادھر کی باتیں کر کے اپنا وقت ضائع نہ کریں، جو سیکھا اس کی تکرار کریں، جو کمزور طالب علم ہے اس کی مدد کریں. یہ سب ثواب کے کام آپ کو بتا رہا ہوں، ان کی دلجوئی بھی ہوگی اور علم دین میں آپ مدد کریں گے تو یہ بھی مضبوط ہوں گے، تو یہ بھی آپ کو ثواب ملے گا انشاءاللہ عزوجل. अच्छा एक बात ऐसे कह दूं कि ये आम तौर पर दौरे हदीस शरीफ को हमारे यहाँ वो शॉर्ट फॉर्म में दौरा कहते हैं, वो दौरे में पढ़ता हूँ, दौरा कर रहा हूँ। तो मैं तो कभी बोलता हूँ कि यार तुमको दौरा कब से पड़ गया, वो दौरे हदीस शरीफ या तुम्हारे मुंह से नहीं निकलता। चलो शरीफ अगर नहीं निकलता तो दौरे हदीस ही कह लो। तो आपके यहां भी शायद ये होगा क्योंकि ये उमू में बलवा है, इस पर अवाम खवास सब मुफ्तला है। अल्लाह करे आपके यहां दौरे हदीस कहते हो, लेकिन उसने दिन का बहुत बड़ा जाम पीना पड़ेगा मुझे इसके लिए। हम ये कहते हैं तवज्जो नहीं होती, दौरा कहना कोई गुनाह नहीं है, लेकिन दौरे हदीस कहने में हरज क्या है? ताजीम की नीयत से कहेंगे सवाब मिलेगा दौरे हदीस शरीफ। तो अब ये तलबा किराम को ये याद करना है जो दौरे हदीस शरीफ के अगर यहाँ तो होंगे मेरा खर यहाँ, तो वो दौरे हदीस शरीफ कहा करें इंशाअल्लाह। ये तो ज़िमनन याद आ गया मुझे अल्हम्दुलिल्लाह।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। जी मैं हाफिज मकबूल हुसैन जमजम नगर हैदराबाद से अपने 10 साथियों समेत और 10 अपने तुलबा समेत आपकी बारगाह में हाजिर हुआ हूँ, और हमारे कुछ उलमाए कराम टंडो अलयार से भी हमारे रफीक़े सफ़र बने।
खुशामदीद।
सुबह हमने मुख्तलिफ शोबा जात का हमारे दोस्तों ने हमें विजिट कराया। यकीन कीजिए उन शोबा जात की कारकर्दगी जो हमें दिखाई गई, शोबा जात देख कर और तफसीलात सुनकर दिल बाग बाग हो गया, और इस काम को हम जो भी अहले सुन्नत व जमात का आलिम जो मसलक का दर्द रखता है वो आपकी सही को कोशिशों को कदर की निगाह से देखता है, और ये बात कहना कोई इसमें मुबालगा आराई नहीं है कि अल्हम्दुलिल्लाह दावत इस्लामी अब हमारे अहले सुन्नत की बका का जरिया बन चुकी है। ये हमें उलमा भी दे रही है, मदारिस भी दे रही है, मसाजिद भी दे रही है, और जो जिन कुतुब की हमें जरूरत थी वो कुतुब भी अल्हम्दुलिल्लाह तखरीज के साथ, जिन किताबों में हमें हवाले नहीं मिला करते थे अब तखरीज के साथ अल्हम्दुलिल्लाह दावत इस्लामी की बरकत से हमें वो मिल रही है।
सल्लु अला हबीब
सल्लल्लाहु अलैहि व सल्लम। सरसब्ज इस गुलजार